بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ انفال کی دوسری، تیسری اور چوتھی آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری ہوشنگ محمد یون۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ۔ الذين يقيمون الصلاة ومما رزقناهم ينفقون لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو وہی ہیں کہ جب اللہ کو یاد کیا جائے تو ان کے دل کانپ اٹھیں، اور جب ان کے سامنے اس کی آیتیں پڑھی جائیں تو وہ ان کے ایمان کو اور بڑھا دیں، اور وہ اپنے رب پر بھروسہ رکھتے ہیں، نماز قائم کرتے ہیں، اور ہم نے جو کچھ انہیں دیا ہے اس میں سے خرچ کرتے ہیں۔ ایسے ہی لوگ ہیں جو سچے ایمان والے ہیں، ان کے لیے ان کے رب کے پاس درجے ہیں۔ क्षमा और सम्मानित आजीविका है।
ये रेडियो तहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। आज गुरुवार है, मेहर की 22, रबीउल अव्वल की 7 और अक्टूबर की 14 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद हम आपको सुनवाएंगे राजनीतिक चर्चा, और उसके बाद आप हजरत इमाम हसन अस्करी की शहादत की बरसी के दुखद अवसर पर एक विशेष कार्यक्रम सुनेंगे, और अंतिम कार्यक्रम होगा आज की बात। दोस्तों, ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहें। वेबसाइट का पता है parstoday.ir/hi। अब आप सैयद मीसम और मरियम मेहरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान के चीफ ऑफ आर्मी स्टाफ ने अपनी पाकिस्तान यात्रा के दौरान प्रधानमंत्री खान से मुलाकात की है। इसराइल ने एक बार फिर सीरिया के तनफ इलाके में हवाई हमला किया है। बैरूत में हिजबुल्ला समर्थक प्रदर्शनकारियों पर फायरिंग में कम से कम 6 लोगों की मौत हो गई है। इराक में आम चुनावों के नतीजों पर आपत्ति जताने का सिलसिला जारी है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के चीफ ऑफ आर्मी स्टाफ जनरल मोहम्मद बागरी ने पाकिस्तान के प्रधानमंत्री सहित अन्य वरिष्ठ सिविल और सैन्य अधिकारियों से मुलाकात की है। पाकिस्तान के प्रधानमंत्री इमरान खान के कार्यालय से जारी होने वाले बयान के मुताबिक इमरान खान ने ईरानी चीफ ऑफ आर्मी स्टाफ का स्वागत किया और ईरानी प्रतिनिधिमंडल के दौरे को अच्छा करार दिया। बयान में कहा गया है कि इमरान खान ने ईरान और पाकिस्तान के बीच संबंधों के बारे में भी विचार विमर्श किया और ईरानी राष्ट्रपति इब्राहिम रईसी से शंघाई सहयोग संगठन के शिखर सम्मेलन के दौरान दोशांबे में हुई मुलाकात का उल्लेख किया, जिसमें द्विपक्षीय संबंधों को और अधिक विस्तृत करने पर सहमति हुई थी। उन्होंने व्यापारिक संबंधों सहित आर्थिक और ऊर्जा के क्षेत्रों में सहयोग के लिए पाकिस्तान के संकल्प को दोहराया। इमरान खान ने ईरान पाकिस्तान सीमा को शांति और दोस्ती की सीमा करार दिया और दोनों ओर सुरक्षा में वृद्धि को भी उजागर किया। पाकिस्तान के प्रधानमंत्री के बयान के अनुसार इस अवसर पर उन्होंने बॉर्डर पर मौजूद बाजारों की स्थापना के समझौते को याद दिलाया और कहा कि इन बाजारों के सक्रिय होने से क्षेत्र की जनता को सुविधाएं मिलेंगी। अफगानिस्तान के हवाले से बात करते हुए उन्होंने पाकिस्तान के दृष्टिकोण को दोहराया कि अफगानिस्तान के पड़ोसियों की हैसियत से पाकिस्तान और ईरान का वहां की शांति और स्थिरता से सीधा संबंध है और पाकिस्तान शांत अफगानिस्तान का इच्छुक है।
संयुक्त राष्ट्र संघ में ईरान के स्थायी राजदूत ने सुरक्षा परिषद के प्रमुख को पत्र लिखकर देश के परमाणु प्रतिष्ठानों पर इसराइल के संभावित हमलों की बाबत सचेत किया है। ایرنا کی رپورٹ کے انوسار مجید تختر اوانچی نے یہ پتر بدھوار کو زائنی شاسن کی اور سے خطرے کے جواب میں سرکشا پریشد کے پرمکھ کو لکھا۔ اس پتر میں آیا ہے کہ پچھلے کچھ مہینوں سے اسرائیل کی بھڑکاؤ کاروائیاں نرنتر جاری رہی ہیں اور خطرناک استر تک پہنچ گئی ہیں، جس کا تازہ ادھارن اس شاسن کے چیف آف سٹاف کی اور سے دی گئی دھمکی ہے۔ گیات رہے کہ اسرائیل کے چیف آف آرمی سٹاف نے دھمکی دی ہے کہ ایران کے پرمانو کارکرم کے خلاف آپریشنل یوجناؤں کا دائرہ بڑھ رہا ہے اور ایران کی پرمانو شمتاؤں کو وبھن میدانوں میں کسی بھی سمے ختم کرنے کے لیے آپریشن جاری رہے گا۔ سنیکت راشٹر سنگھ میں ایران کے استھائی راجدوت نے کہا کہ ہم نے سرکشا پریشد میں اسرائیل کی پہلی والی دھمکیوں کے خلاف اپنی آپتیاں 1 فروری، 12 اپریل اور 14 ستمبر کے پتروں میں درج کرائی ہے۔ انہوں نے کہا کہ سنیکت راشٹر سنگھ کے سنستھاپک دیشوں میں سے ایک دیش کے خلاف زائنی شاسن کی کھلی ہوئی دھمکیاں انتراشٹریہ نیموں وشیش کر سنیکت راشٹر سنگھ کے چارٹر کی دھارا 2 کا کھلا الگھن ہے۔ اس پتر میں آیا ہے کہ اس واستوکتا کے دشٹیگت کہ ایران کی کھمتاؤں کو ختم کرنے کے لیے اسرائیل نرنتر کوششیں کر رہا ہے، اس لیے نسندے اتیت میں ہمارے شانتیپورن پرمانو کارکرموں کے خلاف آتنکی حملے کے لیے اسرائیل ہی ذمہ دار ہے۔ سنیکت راشٹر سنگھ میں ایران کے استھائی راجدوت نے اپنے پتر میں کہا کہ کھیتر میں استھرتا پیدا کرنے والے زونی شاسن کی گتیویدھیوں کے اتیت کے ریکارڈ اور ایران کے پرمانو کارکرم کے خلاف خفیہ آپریشن کے درشٹیگت اس شاسن کی دھمکیوں اور رکاوٹیں پیدا کرنے والے رویے کی روک تھام بہت ہی ضروری ہے۔
ایران کے سواستھ منترالے کے مطابق دیش میں پچھلے 24 گھنٹوں کے دوران COVID-19 کے 223 مریضوں کی موت ہو گئی ہے، جس کے بعد اس وائرس سے مرنے والوں کی کل سنکھیا 1,23,498 ہو گئی۔ گروار کو سواستھ منترالے کے جن سمپرک وبھاگ نے ایک بیان جاری کر کے بتایا کہ پچھلے 24 گھنٹوں میں دیش میں کورونا کے 11,964 نئے معاملے سامنے آئے، جس میں سے 770 لوگوں کو اسپتالوں میں بھرتی کیا گیا۔ دیش میں کورونا کے کل مریضوں کی سنکھیا 57,05,447 ہو گئی ہے، جس میں سے اب تک 52,80,624 ٹھیک ہو چکے ہیں۔ دنیا بھر میں اب تک 240 ملین لوگ کورونا سے سنکرمت ہو چکے ہیں، جبکہ مرنے والوں کا آنکڑا 48,91,000 تک پہنچ چکا ہے۔ وہیں بھارت میں پچھلے 24 گھنٹوں میں COVID-19 کے 18,987 نئے معاملے سامنے آئے اور 246 لوگوں کی موت ہو گئی۔
اکھل بھارتیہ چھاتر سنگھ AISA کے 2 چھاتر کاریکرتاؤں نے کہا ہے کہ دلی پولیس کی مہیلا کانسٹیبلوں نے بیتے رویوار 10 اکتوبر کو کیندریہ گرہ منتری امت شاہ کی آواز پر ویرودھ پردرشن کرنے کے چلتے ان کے نجی انگوں پر بار بار لات ماری اور ان کے کپڑے پھاڑ دیے۔ دونوں مہیلا کاریکرتا اتر پردیش کے لکھیم پور کھیری میں کسانوں کو گاڑی سے کچلنے کی گھٹنا کے خلاف پردرشن کر رہی تھیں، اور امت شاہ کے جونیئر کیندریہ گرہ راجیہ منتری اجے مشرا کے بیٹے آشیش مشرا کو گرفتار کرنے کی مانگ کر رہی تھی۔ ایک پیڑتا نے اس معاملے کو لے کر سوشل میڈیا پر وستار سے لکھا ہے کہ جس میں یہ دعویٰ کیا گیا ہے کہ ان پر جان بوجھ کر حملہ کیا گیا ہے۔ انہوں نے لکھا کہ لگ بھگ 15 سے 17 لوگ شانتی پورن طریقے سے ویرودھ پردرشن کر رہے تھے اور ان کے ہاتھوں میں پوسٹر اور پلے کارڈز تھے۔ انہوں نے کہا کہ شروعات میں وہاں کوئی مہیلا پولیس کرمی نہیں تھی اور پروش پردرشنکاریوں کو بربر طریقے سے پیٹا گیا اور پھر حراست میں لے لیا گیا۔ پیڑتا نے لکھا ہے کہ AISA کی ایک نیتا پروش پردرشنکاریوں کے ساتھ مار پیٹ کی ریکارڈنگ کر رہی تھی، تبھی ایک پولیس کرمی نے ان کا فون چھین لیا۔ تب دونوں مہیلاؤں نے فیصلہ کیا جب تک انہیں فون واپس نہیں مل جاتا تب تک وہ خود کو حراست میں نہیں لینے دیں گی۔
گریک سٹی ٹائمز کی رپورٹ کے مطابق ایران اور بھارت سمیت یوریشیا دیشوں کے بیچ ٹرانزٹ مارگ سے آذربائیجان کو ہٹا دیا گیا ہے اور اس کی جگہ آرمینیا نے لے لی ہے۔ رپورٹ کے مطابق سوموار کو بی بی سی کے ایک رپورٹر نے ایران کے ویاپار وکاس سنگٹھن کے پرمکھ علی رضا پیمان پاک کے حوالے سے بتایا کہ ایران اور یوریشیائی دیشوں کے بیچ آواجاہی کے 2 مارگ آذربائیجان سے ہو کر جانے والے مارگ کی جگہ لے لیں گے۔ پہلا مارگ آرمینیا سے ہو کر گزرے گا اور پنرنرمان کاریہ ختم ہونے کے 1 مہینے کے بعد اسے کھول دیا جائے گا، جبکہ دوسرا مارگ سمندری ہوگا۔ پیمان پاک نے اس سندرب میں اتر دکشن انتراشٹریہ پریوہن گلیارے کا الیکھ کیا۔ यह बड़ी आर्थिक परियोजना 7,200 किलोमीटर लंबी है, जिसमें रेल, सड़क और जल मार्ग शामिल हैं, और उसका उद्देश्य यात्रा के समय और लागत को कम करना है। इस रिपोर्ट के मुताबिक उत्तर दक्षिण अंतर्राष्ट्रीय परिवहन कॉरिडोर से रूस, ईरान, मध्य एशिया, भारत और यूरोप के बीच व्यापार बढ़ेगा। यह कॉरिडोर वर्तमान कॉरिडोर की तुलना में न केवल 30% कम खर्चे वाला और 40% छोटा है, बल्कि ईरान और भारत के साथ बिगड़ते संबंधों के मद्देनजर इससे अजरबैजान और अधिक अलग थलग पड़ जाएगा। वर्तमान उत्तर दक्षिण अंतर्राष्ट्रीय परिवहन कॉरिडोर भारत, ईरान, अजरबैजान और रूस से होकर गुजरता है।
सीरिया की सरकारी समाचार एजेंसी ने रिपोर्ट दी है कि देश के एयर डिफेंस सिस्टम ने होम्स में स्थित तदमूर शहर पर इसराइल के हमलों का मुकाबला किया। रिपोर्ट में बताया गया है कि बुधवार की रात संभावित रूप से होम्स प्रांत पर इसराइल ने संभावित रूप से हवाई हमला किया। सीरिया की सरकारी समाचार एजेंसी साना ने रिपोर्ट दी है कि देश के एयर डिफेंस सिस्टम ने इसराइल के हमले को नाकाम बना दिया। अल जजीरा चैनल ने सीरियाई सूत्रों के हवाले से रिपोर्ट दी है कि दक्षिणी तदमूर के इराक की सीमा से मिले क्षेत्र तनफ में यह हमला किया गया। कुछ देर पहले ही साबेरिन न्यूज ने बताया कि इसराइली और अमरीकी जासूस विमान सीरिया से लगे सीमावर्ती क्षेत्रों में प्रतिरोध के ठिकानों के ऊपर जासूसी उड़ानें भर रहे हैं। बताया जाता है कि हमले में एक सैनिक हताहत और 3 अन्य घायल हो गए। इससे पहले शुक्रवार को इसराइली युद्धक विमानों ने सीरिया की T-4 सैन्य छावनी पर हमला किया था, जिसमें 6 सीरियाई सैनिक घायल हो गए थे।
बेरूत पोर्ट धमाके की जांच करने वाले जज के खिलाफ प्रदर्शन करने वाले हिजबुल्ला समर्थकों पर फायरिंग में कम से कम 6 लोगों की मौत हो गई है। गुरुवार को हिजबुल्ला के हजारों समर्थक और सहयोगी काले कपड़े पहने हुए गुरुवार को बेरूत जस्टिस पैलेस में इकट्ठा हुए और उन्होंने बेरूत पोर्ट धमाके की जांच से न्यायाधीश तारिक बीटर को हटाने का आह्वान किया और उन पर पक्षपात का आरोप लगाया। प्रदर्शनकारियों पर पास के एक इलाके ताइयों से गोलीबारी की गई। लेबनानी रेड क्रॉस के मुताबिक गोलीबारी में कम से कम 6 लोग मारे गए और 25 अन्य घायल हो गए। लेबनानी सेना ने हस्तक्षेप करते हुए फायरिंग करने वाले एक हमलावर को पकड़ लिया है। हमलावरों की अभी तक पहचान सार्वजनिक नहीं की गई है। लेबनान के प्रधानमंत्री नजीब मिकाती ने शांति की अपील करते हुए देश को हिंसा की आग में धकेलने के प्रयासों को लेकर चेतावनी दी है। हिजबुल्ला और उसकी सहयोगी पार्टी अल अमल ने एक बयान जारी करके अपने समर्थकों से शांति बनाए रखने की अपील की है।
इराक में आम चुनावों के परिणामों पर आपत्ति जताने का सिलसिला जारी है। इराक की बहुत सी पार्टियों ने देश के मुख्य चुनाव आयोग द्वारा घोषित आरंभिक चुनाव परिणामों पर एतराज करते हुए चुनाव परिणामों को मानने से इनकार कर दिया है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार चुनाव परिणाम पर आपत्ति जताने वाली पार्टियों और गठबंधनों की ओर से जारी होने वाले एक अन्य बयान में कहा गया है कि हम आरंभिक चुनाव परिणामों को स्वीकार नहीं करते, क्योंकि चुनाव परिणामों में काफी उलटफेर नजर आ रहा है, जबकि सच को बयान करने में ज्यादा ध्यान नहीं दिया गया, जिसकी वजह से परिणामों से हमारा विश्वास उठ गया है। इराकी पार्टियों के बयान में आया है कि इन चीजों की वजह से हम एक बार फिर चुनाव परिणामों को मानने से इनकार कर रहे हैं और इससे नागरिक शांति खतरे में पड़ सकती है। दूसरी ओर इराक के आम चुनाव में सबसे बड़े धड़े के रूप में सामने आने वाले सदर धड़े ने एतराज करने वालों से कानूनी रास्ता अपनाने की अपील की है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार सदर धड़े के नेता मुक्तदा सदर की ओर से जारी होने वाले बयान में आया है कि ये बात अहम नहीं है कि चुनाव में कौन सफल हुआ, इससे ज्यादा अहम बात इराकी राष्ट्र और उसकी सेवा करना है। उन्होंने कहा कि हम राजनीतिक मतभेद का पहला प्रभाव चुनाव परिणाम के ऐलान में विलम्ब और चुनाव आयोग पर दबाव के रूप में देख रहे हैं, जिसमें जनता का नुकसान है। सदर धड़े के नेता ने कहा है कि हम सभी लोग से धैर्य और संयम से काम लेने और चुनाव परिणामों पर आपत्ति जताने के लिए कानूनी रास्ता अपनाने की अपील करते हैं। इराक के मुख्य चुनाव आयोग ने कहा है कि एतराज का जवाब देने के बाद ही चुनावों के अंतिम परिणामों का ऐलान किया जाएगा। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز. دوستو میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں. آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے عراق میں ہوئے سنسدیے چناؤ کے بعد سامنے آئے نتیجوں کو لے کر کھڑے ہوئے وواد کے بارے میں.
تقریر الافتتاح.
اور پھر بات کریں گے اتر کوریا اور دکشن کوریا کے بیچ موجود آپات ٹیلی فون لائن کی اور ان دونوں دیشوں کے بیچ تناؤ کو ہوا دینے والے دیش کی. اور انت میں چلیں گے بھارت جہاں کشمیر کے بھوتپور مکھمنتری فاروق عبداللہ نے ایک بار پھر مودی سرکار کی نیتیوں پر حملہ کرتے ہوئے کہا ہے کہ وہ کشمیر کے سمبندھ میں اپنی ورتمان نیتیوں میں بدلاؤ لائیں.
جموں کشمیر کے بھوتپور مکھیمنتری ڈاکٹر فاروق عبداللہ جو نیشنل کانفرنس کے
تو سب سے پہلے چلتے ہیں عراق اور بات کرتے ہیں اس دیش میں ہوئے سنسدیے چناؤ کے نتیجوں کی. عراق میں ڈیجیٹل متگڑنا اور ہاتھ سے کی جانے والی متگڑنا میں مدبھید کے بعد جہاں عراق کی کچھ پارٹیوں کی سیٹیں گھٹ گئی ہیں تو وہیں کچھ پارٹیوں کی سیٹیں بڑھ گئی ہیں. اس سمبندھ میں بغداد سے آئی آر آئی بی کے سنواد داتا جلال خالدی ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی اختر عباس کی آواز میں.
عراق میں ڈیجیٹل متگڑنا اور ہاتھ سے کی جانے والی متگڑنا میں انتر کے بعد جس کی وجہ سے عراق کی کچھ پارٹیوں کی سیٹیں گھٹ گئیں اور کچھ پارٹیوں کی سیٹوں کی سنکھیا بڑھ گئی. عراق کے مکھیہ چناؤ آیوگ نے سارے ووٹوں کی گنتی ہاتھ سے کیے جانے کا آدیش جاری کیا ہے.
کم فوضی ہے.
عراق کے مکھیہ چناؤ آیوگ کے پروکتا حسن سلمان کا کہنا ہے کہ چناؤ آیوگ نے اب تک 57,944 مت پیٹیوں کی گنتی کمپیوٹر دوارا کرائی اور اس نے 140 متدان کیندروں کے متوں کی گنتی شروع کر دی ہے.
تقریر الافتتاح.
جانکار لیکن انادھکارک سوتروں کا کہنا ہے کہ ہاتھ سے ووٹوں کی گنتی کی وجہ سے نوری المالکی کے گٹھ بندھن القانون، ہادی العامری کے گٹھ بندھن الفتح اور کردستان ڈیموکریسی کی سیٹیں زیادہ ہو گئیں جبکہ صدر دھڑے اور الحلبوسی کے گٹھ بندھن کی سیٹیں کم ہو گئیں. لیکن یہ سوال پیدا ہوتا ہے کہ سیٹوں میں یہ بدلاؤ اگلی سرکار کے گٹھن میں کتنا پربھاوی رہے گا.
مطلب
الفتح گٹھ بندھن کے پروکتا احمد اسدی کا کہنا ہے کہ ہماری مکھیہ مانگ جنتا کے ووٹوں کی صحیح گنتی ہے، ہمارے کسی بھی راجنیتک گٹ سے متبھید نہیں ہے اور اگلی سرکار کے گٹھن میں ہم سبھی کی بھاگیداری کی مانگ کرتے ہیں. متگڑنا کے انتر نے ہمیں چنتت کر دیا. کچھ چناؤ کھیتروں میں پریناموں کے پریورتن کی وجہ سے سمبھو ہے کہ چناؤ آیوگ ایک بار پھر کچھ مت پیٹیوں کی گنتی کرے. یہی وجہ ہے کہ عراق کے پردھان منتری مصطفی القاضوی نے بدھوار کو عراقی سینا کے سنیکت آپریشنل کمان کا دورہ کیا اور ان سے وبھن پرانتوں اور کھیتروں سے بغداد بھیجی جانے والی مت پیٹیوں کی سرکشا کی اپیل کی. عراق کے مکھیہ چناؤ آیوگ نے کہا ہے کہ متوں کی ہاتھ سے گنتی کا سلسلہ اگلے ہفتے تک جاری رہے گا اور انتم پریناموں کا پتہ لگ بھگ 20 دن بعد چلے گا.
جلال خالدی، خبرگزاری صدا و سیما، بغداد.
اور اب چلتے ہیں امریکہ اور بات کرتے ہیں اتر کوریا اور دکشن کوریا کے بیچ تناؤ کی مکھ وجہ کی. کیا دونوں کوریائی دیشوں کے بیچ تناؤ کا مکھ کارن امریکہ کے اپنے ہت ہیں؟ اس بارے میں نیو یارک میں استھت سنیکت راشٹر سنگھ سرکشا پریشد کی عمارت سے آئی آر آئی بی کے سنواد داتا کامران نجب زادے ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی احمد عباس کی آواز میں.
دونوں کوریاؤں کے بیچ ایک آپات ٹیلی فون لائن ہے، اس لیے کہ چھوٹی سی غلط فہمی کی وجہ سے بڑی جنگ شروع نہ ہو جائے. کیونکہ دونوں کوریاؤں کے بیچ ہوئی جنگ کے بعد سندھی کا کوئی سمجھوتا نہیں ہوا. ویسے بیتے برسوں میں یہ آپات فون لائن کئی بار کٹی اور پھر بحال ہوئی. کچھ سمے پہلے دکشنی کوریا نے اتری کوریا کے بھیتر ایک تحریر کے ساتھ بلون بھیجا اور پھر اتری کوریا نے ٹیلی فونک سمپرک کے لیے بنائی گئی عمارت کو ہی دھوست کر دیا کہ اب اس کی ضرورت نہیں رہ گئی ہے. اب اتری کوریا کے لیڈر کم جونگ ان نے, جن کا وزن 20 کلو گرام گھٹ گیا ہے, دکشنی کوریا کو سندیش دیا ہے کہ ہاٹ لائن سمپرک دوبارہ بحال کر دیا جائے. لیکن سیول کو یہ بات ضرور یاد رکھنی چاہیے کہ کھیتر میں تناؤ اتری کوریا کی وجہ سے نہیں بلکہ امریکہ کی وجہ سے بڑھ رہا ہے اور وہی اس کی جڑ ہے. یہ سندیش مہتوپورن تھا کیونکہ اس کے بعد امریکی راشٹرپتی جو بائیڈن وارتا کی بات کرنے لگے اور ڈپلومیسی کا ذکر کیا. لیکن کم جونگ ان کا پچھلے امریکی کوٹنیتک پریاسوں کے بارے میں اچھا انوبھو نہیں رہا. نیو یارک استھت ٹیکہ کار ڈان کوائلک کہتے ہیں,
سو ان مائی ویو,
امریکہ کے انٹرنیشنل ریلیشنز وشے کے پروفیسر کی حیثیت سے میرا ماننا ہے کہ امریکی ڈپلومیسی کی میٹھی باتیں تو خوب کرتے ہیں لیکن زبردستی اپنی بات دوسروں پر تھوپنے کی کوشش کرتے ہیں اور اپنے راجنیتک اور آرتھک ہیتوں اور سوارتھوں کے انوسار دنیا کے وبھن علاقوں میں تناؤ کو ہوا دیتے ہیں. اب چین اور امریکہ کے بیچ تناتنی بڑھی ہے تو کوریا پرائدویپ میں بھی یہ تناؤ بڑھے گا. امریکہ اور دکشنی کوریا کا سنیکت سینیہ ابھیاس اور اتری کوریا کا میسائل پریکشن اور پھر انہی گھٹناؤں کی سمیکشا سرکشا پریشد کے ایجنڈے میں شامل ہوگی.
کامران اجفزاده, خبرگزاری صدا و سیما, نیویورک, شورای امنیت سازمان ملل.
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت پر شاسیت کشمیر کے بھوتپور مکھ منتری اور نیشنل کانفرنس کے پرمکھ فاروق عبداللہ نے کشمیر سہیت پورے بھارت کے خراب ہوتے سمپردائک سوہارت پر چنتا ویکت کی ہے. انہوں نے کہا ہے کہ اگر بھارت کو بچانا ہے تو بانٹنے کی راجنیتی کو سماپ کرنا ہوگا. اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمواددتا سپت محمد حسن.
جموں کشمیر کے بھوتپور مکھیہ منتری ڈاکٹر فاروق عبداللہ جو نیشنل کانفرنس کے پریزیڈنٹ بھی ہیں نے کہا ہے کہ نئی دہلی کو چاہیے کہ کشمیر کے حوالے سے وہ اپنی نیتوں میں بدلاؤ لائیں. سری نگر میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے ڈاکٹر عبداللہ نے کہا کہ کشمیر میں پچھلے دنوں سے جو گھٹنائیں گھٹی ہیں وہ نندنیہ ہے اور میرا یہ ماننا ہے کہ کشمیر میں جو بھائی چارہ ہے اس کو یہ نقصان پہنچانے کا پریاس ہے. انہوں نے کہا کہ دیش میں بھی ایسی استھتی پائی جا رہی ہے, وہاں پر بھی مسلمانوں کے تئیں جو نفرت پھیلائی جا رہی ہے وہ کسی بھی طرح دیش کے ہت میں نہیں ہے. انہوں نے کہا کہ میں بھارت واسیوں سے یہ آہوان کرتا ہوں کہ وہ ایک جٹ اور مل کر اس کا مقابلہ کریں. انہوں نے کہا کہ جو گھٹنائیں کشمیر میں گھٹی ہیں جس میں 21 کے نکٹ کشمیری مسلمان اور کچھ ہندو اور ایک سکھ ٹیچر کو گولی مار کر ہتاہت کر دیا, میں اس کی نہ صرف مذمت کرتا ہوں, میں یہ بتانا چاہتا ہوں کہ ایسی گھٹنائیں ہمیں سویکار نہیں ہیں اور جو بھی اس کے پیچھے ہے میں انہیں یہ بتانا چاہتا ہوں کہ ان گھٹناؤں سے یہاں کے بھائی چارے کو آپ نقصان نہیں پہنچا سکتے ہیں. ڈاکٹر فاروق عبداللہ نے اس حوالے سے کہا,
ان کا مقابلہ کرنا ہے, ہم سب نے ہمت سے رہنا ہے اور ڈرنا نہیں ہے, ان سے یہ کبھی کامیاب نہیں ہوں گے. جو بھی یہ سوچتے ہیں اس میں یہ فیل ہو جائیں گے, مگر ہم نے مضبوطی سے کھڑا ہونا ہے, سب نے, مسلمان نے, سکھ نے, ہندو نے, عیسائی نے, جو بھی ہم ہیں, ہم لوگوں کو اکٹھے کھڑے ہو کے ان کا مقابلہ کر. دیکھیے, یہ ایک سلسلہ چل رہا ہے, سارے ہندوستان میں ایک طوفان پیدا ہو رہا ہے, مسلمانوں کو اور ہندوؤں کو اور سکھوں کو بانٹا جا رہا ہے, اور یہ جو بانٹنے کی سیاست ہے اس کو بند کرنا پڑے گا, کیونکہ اگر اس کو بند نہیں کریں گے تو ہندوستان نہیں رہے گا, اور اگر ہندوستان کو بچانا ہے تو ہم نے اکٹھے رہ کر رہنا ہے, اور تبھی ہندوستان آگے چلے گا.
ادھر جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے. دکشنی کشمیر کے ترال میں بھارتی سرکشا بلوں اور الگاوادی چھاپہ ماروں کے بیچ ایک مڈبیڑ میں ایک الگاوادی چھاپہ مار کے ہتات ہونے کی سوچنا ہے. پولیس کا کہنا ہے کہ یہ 48 ورشیہ ہے شم صوفی نامی الگاوادی کمانڈر تھا جس کی سرکشا بلوں کے بہت سمے سے تلاش تھی. انہوں نے اس کی ہتیا کو سرکشا بلوں کے لیے ایک بہت بڑی کامیابی قرار دیا ہے. سبت محمد حسن, ریڈیو تہران, سری نگر.
شروتاؤں, راجنیتک چرچا کا دینک کاریکرم اب یہیں سماپت ہوتا ہے. یہ ریڈیو تہران ہے, اسلامی گڑتنتر ایران کی آواز. دوستو, ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا آج کی بات, لیکن اس سے پہلے پرستت ہے پیغمبر اسلام کے پوتر حضرت امام حسن عسکری علیہ السلام کی شہادت کے دکھد اوسر پر ایک وشیش کاریکرم.
دوستو, شیعہ مسلمانوں کے 11ویں امام حضرت حسن عسکری علیہ السلام کی شہادت کے اوسر پر ایک وشیش کاریکرم لے کر اپستھت ہیں. مریم مہردادی اور سید میسم کا سلام سویکار کیجیے.
آج 8 ربیع الاول ہے, جس دن شیعہ مسلمان اپنے 11ویں امام حضرت حسن عسکری علیہ السلام کی شہادت کا غم مناتے ہیں. امام حسن عسکری علیہ السلام کو سن 260 ہجری میں سامرہ میں شہید کیا گیا تھا. امام حسن عسکری نے اپنے سندر ویوہار, گیان پوروک عبادتوں اور انتم ایشوریہ دودھ جیسے آچرن سے لوگوں کے دلوں کو جیت لیا تھا اور صحیح مار کی اور ان کا مارگ درشن کیا تھا. ان کی شہادت کی برسی کے دکھد اوسر پر ہم آپ لوگوں کی سیوا میں سمویدنا پرکٹ کرتے ہیں.
آل بیت یا پیغمبر اسلام کے پریجنوں کے مت کا انوسرن کرنے والوں کے نکٹ امامت دھارمک وشواسوں کے مولک سدھانتوں میں سے ایک ہے. اس مت کے مطابق امام واسطو میں ایشوریہ دوت کا اتراادھیکار ہوتا ہے اور اس ذمہ داری کو کاندھے پر اٹھاتا ہے جو ایشور نے اپنے انتم دوت کو سونپی تھی, لیکن اس پر وے یا سیدھے ایشوریہ سندیش نازل نہیں ہوتا ہے. امام مسلم امہ کے لیے مارگ درشک اور مقتداتا ہوتا ہے اور یہ دھرتی کبھی بھی کسی امام یا ایشوریہ مارگ درشک سے خالی نہیں رہے گی.
شیعہ مسلمانوں کے 8ویں امام حضرت علی رضا علیہ السلام فرماتے ہیں, واسطو میں امامت کا استھان اتنا اونچا اور سروچ ہے کہ سامانیہ بدھی اسے نہیں پہچان سکتی, سامانیہ لوگوں کی درشٹی سے اسے نہیں سمجھا جا سکتا, اور اسی طرح سے لوگ اس کا چین یا اس کا نردھارن نہیں کر سکتے.
پیغمبر اسلام کے یہ سچے اترادھیکاری اچھ گنوں سے سسجت ہیں اور انہیں اچھ ستھان پراپت ہے. نرنتر امام کو ایشور کی مدد حاصل رہتی ہے, اس کا سمرتھن پراپت ہوتا ہے. اسی وجہ سے ہر سمے میں امام کو اچھتم گیان پراپت ہوتا ہے. وہ لوک اور پرلوک میں لوگوں کے کلیان کے لیے ضروری سمست رہسیوں اور طریقوں سے اوگت ہوتا ہے. امام معصوم ہوتا ہے اور پاپوں سے اور ہر طرح کی بھول چوک سے مخت ہوتا ہے. وہ ہر یوگ میں اپنے سمے کا سب سے پوتر اور نیائے پریہ انسان ہوتا ہے اور نیتک اور ویوہارک گنوں کے اچھتم سر پر آسین ہوتا ہے.
پرامانک حدیثوں میں امامت کے پد اور استھان کے بارے میں ورنن کیا گیا ہے. اس کے مطابق امامت ایک ایسی گمبھیر ذمہ داری ہے جو ایشور دوارا اپنے خاص بندے کو دی جاتی ہے. इमाम एक विशेष योग्यता और क्षमता रखता है जो ईश्वर उसे प्रदान करता है। इमाम के अनुसरण और उसके आदेश के पालन से इंसान का लोक और परलोक में कल्याण होता है। मुसलमानों के लिए इमाम का अनुसरण करना अनिवार्य है। इमाम पैगंबर इस्लाम की नस्ल से है, उनकी संख्या 12 है और उनमें से आखिरी हजरत मोहम्मद मेहदी अनुपस्थित हैं, जो अंतिम काल के मुक्तिदाता हैं।
इस प्रस्तावना के बाद हम 11वें इमाम हजरत इमाम हसन अस्करी अलैहिस्सलाम की सेवा में हाजिर होते हैं और सम्मान पूर्वक उनसे अपनी श्रद्धा प्रकट करते हैं। उनका नाम हसन और लकब अबू मोहम्मद जकी और अस्करी है। दूसरे उपनामों में खालिस, हादी, खास, सामित, सिराज और तकी भी हैं। इसी तरह से इब्न रज़ा एक ऐसा लकब है जो 11वें इमाम उनके पिता और दादा के लिए भी काफ़ी प्रसिद्ध रहा है। उनकी माँ अपने दौर की सर्वश्रेष्ठ महिला थीं। इमाम हादी अलैहिस्सलाम ने उनकी प्रशंसा करते हुए कहा है, उन्हें सलील कहा जाना बिल्कुल सही है क्योंकि वे हर दोष, त्रुटि, गंदगी और अशुद्धता से पाक हैं।
इमाम हसन अस्करी अलैहिस्सलाम की परवरिश उनके पिता इमाम हादी अलैहिस्सलाम की छत्रछाया और प्यारी माँ सलील के दामन के साये में हुई थी, लेकिन जैसे कि सभी इमामों का जीवन किसी न किसी तरह से कठिनाइयों में बीता, उसी तरह से इमाम हसन अस्करी के सामने भी तरह तरह की समस्याएं और कठिनाइयां रहीं। सिर्फ 2 साल की उम्र में उन्हें अत्याचारी और दमनकारी अब्बासी खलीफा मुतवक्किल के आदेश पर सपरिवार उनके वतन से निर्वासित कर दिया गया और वर्तमान इराक स्थित सामर्रा शहर भेज दिया गया। ये शहर एक सैन्य छावनी की तरह से था। यहाँ इमाम हादी अलैहिस्सलाम और उनके बाद इमाम हसन अस्करी अलैहिस्सलाम को कड़ी निगरानी में रखा गया। उनके और शिया मुसलमानों के बीच संपर्क पर कड़ी नज़र रखी जाती थी, इसलिए उनके अनुयायी और चाहने वाले आसानी से उनसे संपर्क नहीं कर सकते थे। यही वजह है कि वे किसी माध्यम से अपने चाहने वालों और अनुयायियों से संपर्क करते थे और उनके सवालों के जवाब देते थे और ज़रूरतमंदों की ज़रूरतें पूरी किया करते थे।
हज़रत इमाम हसन अस्करी का अधिकांश जीवन मुतवक्किल की कैद में गुजरा, जहां उन्हें सख्त यातनाएं दी गईं, लेकिन धर्मपरायणता, विनम्रता, दयालुता और उदारता इमाम हसन अस्करी के अद्वितीय और रहस्यमय व्यक्तित्व के गुण थे, जिसकी वजह से मुतवक्किल की जेल तक से उनका सच्चा संदेश लोगों के दिलों में गहराई तक उतर जाता था और लोग उनकी ओर आकर्षित होते थे।
मोहम्मद बिन इस्माइल अलवी के अनुसार हज़रत इमाम हसन अस्करी को अली बिन अवताश की जेल में कैद किया गया था। अवताश पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के अहले बैत के कट्टर दुश्मनों में से था और उनके साथ बहुत ही कठोर और अत्याचारपूर्ण व्यवहार करता था। मुतवक्किल ने उसे आदेश दिया कि इमाम पर जितना जुल्म कर सकता है करे और उन्हें जितनी यातनाएँ दे सकता है दे।
मोहम्मद बिन इस्माइल अलवी का कहना है कि लेकिन जैसे ही इमाम अवताश के कैद में पहुंचे, एक दिन भी नहीं गुजरा था कि वो उनके सामने नतमस्तक हो गया। वो इमाम हसन अस्करी अलैहिस्सलाम का इतना ज़्यादा सम्मान करने लगा कि उनके आँखों में आँखें डालकर बात नहीं करता था और हमेशा सिर झुकाए रखता था। जब इमाम को उसकी जेल से निकाला गया तो उस वक्त तक वो उन पर ईमान ला चुका था और उनके अच्छे अनुयायियों में शामिल हो गया था।
इमाम हसन अस्करी अक्षम और विरोधी लोगों के साथ समझौते और सहिष्णुता की अत्यधिक अनुशंसा करते थे और फरमाते थे कि अक्षम लोगों के साथ सहिष्णुता किसी भी दान से बेहतर है, क्योंकि इस तरीके से और आपके उचित व्यवहार से वही दुश्मन आपका दोस्त बन सकता है और सही रास्ता खोज सकता है।
इमाम हसन अस्करी जिससे भी मिलते थे, پہلے اسے سلام کرتے تھے اور اس کے ساتھ ویوہار میں بہت ہی ادار اور ونمر رہتے تھے۔ ان کا کہنا تھا کہ ونمرتا ایک بہت بڑی نعمت ہے جس سے ارشا کرنے والوں میں ارشا نہیں بھڑکتی ہے۔ وہ سبھی سے ونمرتا، ادارتا اور ویوہار میں اہنکار اور ابھیمان سے بچنے کی سفارش کرتے ہیں۔
امام حسن عسکری اپنے پتا اور انیہ پوروجوں کی طرح عبادت میں آدتیہ تھے۔ نماز کا سمے ہوتے ہی وہ ہر کام سے ہاتھ کھینچ لیا کرتے تھے اور نماز پر کسی بھی چیز کو پراتھمکتا نہیں دیتے تھے۔ اس سندرب میں ابو ہاشم جعفری کا کہنا ہے، ایک دن میں گیارہویں امام کی سیوا میں اپستھت ہوا۔ امام کوئی چیز لکھنے میں ویست تھے۔ جیسے ہی نماز کا وقت ہوا، امام نے لکھنا بند کر دیا اور نماز کے لیے کھڑے ہو گئے۔
متوکل نے اپنی جیل کے ادھیکاریوں میں سے دو سب سے کٹر اور کٹھور کا چین کیا اور انہیں امام کی نگرانی کے لیے نیوکت کیا۔ کچھ سمے بیتنے کے بعد سبھی نے دیکھا کہ وہ دونوں امام سے اتنا پربھاوت ہوئے کہ ان کا ویوہار پورن سے بدل گیا اور عبادت اور اپاسنا میں وہ لین رہنے لگے۔ اس کے بعد عباسی خلیفہ نے دونوں کو اپنے دربار میں حاضر کیا اور ان سے پوچھا کہ امام حسن عسکری کیسے ویکتی ہیں کہ انہوں نے تمہارے اندر یہ کرانتی اتپن کر دی۔ انہوں نے کہا، ہم اس ویکتی کے بارے میں کیا بتائیں جو دن میں روزہ رکھتا ہے اور پوری رات عبادت میں گزارتا ہے اور ایشور کا نام جپنے کے علاوہ کوئی بات نہیں کرتا ہے۔ جب بھی وہ ہماری طرف دیکھتا تھا تو ہمارا شریر کانپنے لگتا تھا اور ہم اپنے اوپر نینترن کھو دیتے تھے۔
امام حسن عسکری شیعوں کو سفارش کرتے ہوئے کہتے ہیں، میں تمہیں خدا سے ڈرنے، دھرم میں نشٹھا رکھنے، خدا کے راستے میں پریاس کرنے اور سچ بولنے کی نصیحت کرتا ہوں۔ امانت کسی کی بھی ہو، اچھے کی یا برے کی، اسے سرکشت رکھو۔ میں تمہیں سجدوں کو لمبا کرنے اور پڑوسیوں کے ساتھ اچھا برتاؤ کرنے کی سفارش کرتا ہوں، کیونکہ پیغمبر محمد صلی اللہ علیہ وآلہ وسلم کی یہی شیلی تھی۔ اپنے سنی مسلمان بھائیوں کے ساتھ نماز پڑھو اور ان کے انتم سنسکار میں بھاگ لو۔ ان کے مریضوں کی دیکھ بھال کرو اور ان کے ادھیکاروں کا سمان کرو، اس لیے کہ تم میں سے جس کسی نے نشٹھا اپنائی اور سچ بولا اور امانت داری کی اور لوگوں کے ساتھ ششٹاچار کیا تو لوگ کہیں گے یہ شخص شیعہ ہے، مجھے اس بات سے خوشی ہوگی۔
امام آگے کہتے ہیں، خدا سے ڈرو اور ہمارے لیے خوشنامی کا کارن بنو، نہ کہ بدنامی کا۔ جو بھی اچھائی ہو اسے اپنا لو اور ہر طرح کی برائی سے دور رہو، کیونکہ ہمارے بارے میں جو بھی اچھی بات کہی جائے گی ہم اس کے یوگی ہیں، اور جو بھی بری بات ہمارے لیے کہی جائے گی وہ صحیح نہیں ہوگی کیونکہ ہم ویسے نہیں ہیں۔ ایشور کی کتاب میں ہمارے ادھیکاروں کا الیکھ ہے، ہمیں ایشوریہ دودھ سے نکٹتا حاصل ہے۔ ایشور نے ہمیں پوتر کر دیا ہے اور کوئی بھی اس کا دعویٰ نہیں کر سکتا۔ اگر کوئی ایسا دعویٰ کرے گا تو وہ جھوٹ ہوگا۔ خدا اور موت کو یاد کرتے رہو اور پیغمبر اسلام پر صلوات بھیجتے رہو، کیونکہ ایک صلوات کے بدلے میں خدا 10 نیکیاں دیتا ہے۔ میں نے تم سے جو بھی سفارش کی ہے اسے اچھی طرح سے یاد رکھنا۔ میں تمہیں خدا کے حوالے کرتا ہوں اور تم پر صلوات بھیجتا ہوں۔ تو دوستو، کاریکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
दोस्तों, कार्यक्रम आज की बात में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हम चर्चा करेंगे भारत के ऊर्जा संकट की। भारत में इस सप्ताह वैसे तो कई मुद्दे चर्चा में रहे। लखीमपुर की घटना पर मीडिया और राजनीतिक हलकों में बड़ी बहसें हुई। केंद्र सरकार और उत्तर प्रदेश की योगी सरकार दोनों पर सवाल उठाए गए, दबाव डाला गया, बहुत कुछ हुआ। विपक्षी दलों, किसान संगठनों के अलावा इस मामले में सुप्रीम कोर्ट ने भी संज्ञान लेते हुए हस्तक्षेप किया। बहरहाल, प्रशासन को कार्यवाही करनी पड़ी और गृह राज्य मंत्री के बेटों को गिरफ्तार किया गया। इसके अलावा किसान आंदोलन भी लगातार जारी रहा। उत्तर प्रदेश के चुनाव को लेकर भी गतिविधियां काफी तेज हो गईं। वहीं कश्मीर में हिंसा की घटनाओं में काफी तेजी देखने में आई। एक और महत्वपूर्ण विषय है ऊर्जा का संकट। वैसे तो ये संकट केवल भारत का नहीं बल्कि दुनिया के कई देशों का है, लेकिन कार्यक्रम आज की बात में हमारी चर्चा होगी भारत में ऊर्जा संकट की स्थिति पर। इस समय लगभग पूरी दुनिया ऊर्जा संकट का सामना कर रही है। कहीं प्राकृतिक गैस तो कहीं कोयले की कमी से ऊर्जा जरूरतों को पूरा करना चुनौती बन गया है और ये खबर मीडिया में आने लगी है। भारत के संकट की खबर भी मीडिया में छाई हुई है। भारत में कई पावर प्लांट पर कोयले की आपूर्ति कम होने की बात कही जा रही है। राज्य सरकारें इसे लेकर चिंता जता चुकी हैं और कई बिजली संयंत्र कोयले की कमी का सामना कर रहे हैं। इसी तरह प्राकृतिक गैस की आपूर्ति भी एक बड़ी चुनौती बन गई है। जहां एक तरफ इसकी आपूर्ति पर्याप्त नहीं है, वहीं इसकी मांग भी बढ़ती जा रही है और कीमतों में वृद्धि हुई है। भारत में इस मामले को लेकर राजनीतिक विवाद भी शुरू हो गया है। शनिवार को दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने केंद्र सरकार को इस मामले पर चिट्ठी लिखी तो केंद्रीय मंत्री आर के सिंह ने कोयला क्राइसिस की खबरों को सिरे से खारिज कर दिया। दिल्ली के डिप्टी सीएम मनीष सिसोदिया ने केंद्रीय मंत्री पर पलटवार करते हुए उनके दावे को गलत बताया। मनीष सिसोदिया ने कहा कि केंद्रीय मंत्री के बयान से साफ दिख रहा है कि केंद्र सरकार अब बहाने ढूंढ रही है। दिल्ली के डिप्टी सीएम मनीष सिसोदिया ने कहा केंद्र को लगातार कोल क्राइसिस के लिए आगाह किया जा रहा था, लगातार कोल क्राइसिस की सूचनाएं आ रही थी, लेकिन केंद्रीय ऊर्जा मंत्री ने किसी भी तरह की क्राइसिस को खारिज करते हुए इसको अफवाह बताया और ये तक कहा कि केजरीवाल को चिट्ठी नहीं लिखनी चाहिए थी। मुझे बहुत दुख हुआ कि यूनियन मिनिस्टर इस तरह की सोच लेकर चल रहे हैं कि कोई क्राइसिस नहीं है। इससे साफ दिख रहा है कि केंद्र सरकार बहाने तलाश कर रही है।
देश भर के मुख्यमंत्री केंद्र सरकार को कोल क्राइसिस के बारे में आगाह कर रहे हैं। कई पावर प्लांट से भी हमें सूचना मिल रही है, जगह जगह आप लोग न्यूज में दिखा रहे हैं कि कौन से पावर प्लांट बंद हो गए, कहां कोल का क्राइसिस है। इस सब के बीच आज केंद्रीय ऊर्जा मंत्री श्री आर के सिंह जी ने एक प्रेस कॉन्फ्रेंस की और उन्होंने उसमें किसी भी तरह के कोल क्राइसिस की संभावना को खारिज किया। उन्होंने ना सिर्फ ये बताया कि कोल क्राइसिस किसी के तरह का नहीं है, अफवाहें हैं, सब गलत स्पेकुलेशन कर रहे हैं, बल्कि उन्होंने इसमें ये तक कहा कि दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल जी को चिट्ठी नहीं लिखनी चाहिए थी। मैं समझता हूं कि ये जो प्रेस कॉन्फ्रेंस मैंने उनकी पूरी देखी आर के सिंह जी की, और मुझे बहुत दुख हुआ कि देश की केंद्र सरकार के यूनियन कैबिनेट मिनिस्टर इतनी बड़ी गैर जिम्मेदाराना अप्रोच लेके चल रहे हैं कि जिस समय देश के कई मुख्यमंत्री लगातार केंद्र सरकार को रिक्वेस्ट कर रहे हैं, उनको आगाह कर रहे हैं कि आने वाले क्राइसिस से देश को निकालिए, वैसे में वो कह रहे हैं कोई क्राइसिस ही नहीं है। और जो ये कह रहा है, कोई सरकार अगर ये कह रही है कि क्राइसिस है तो वो गलत कर रहा है। ये देख के मुझे बहुत दुख हुआ। इससे ये साफ दिख रहा है कि केंद्र सरकार आज जिस मोड़ में पहुंच गई है उससे ये समझ आ रहा है कि भारतीय जनता पार्टी से केंद्र सरकार चल नहीं रही।
दिल्ली के बिजली मंत्री सत्येंद्र जैन का भी बयान आया कि उनकी सरकार ने केंद्र सरकार से मांग की है कि सप्लाई ठीक करके संकट का रास्ता रोका जाए।
केंद्र सरकार से हमारी अपील है कि रेलवे वैगन्स का इंतजाम किया जाए और कोयला जल्द से जल्द पहुंचाया जाए, और वैसे भी जितने प्लांट्स हैं वो 100% कैपेसिटी में नहीं चल रहे हैं, वो अपने मिनिमम जो कंडीशन होती है 55% पे चला रहे हैं। मेरी केंद्र सरकार से अपील है कि इसको देखे।
मगर केंद्र सरकार ये बात मानने के लिए तैयार नहीं है कि देश में इस तरह का कोई संकट है। केंद्र सरकार के ये बात न मानने की एक वजह यह भी हो सकती है कि कहीं इस मुद्दे पर विपक्षी दल सरकार को घेरना न शुरू कर दें। बिजली संकट की खबरों पर केंद्रीय मंत्री आर के सिंह ने कहा कि देश में कोयले की कमी नहीं है, इस बात को बेवजह बढ़ाया जा रहा है।
डिमांड बढ़ा है और जितना भी डिमांड बढ़ा हुआ है उसको हम मीट कर रहे हैं। अभी और भी डिमांड बढ़ेगा, उसको भी हम मीट करेंगे। ये इसके लिए हमारे पास पर्याप्त व्यवस्था है। आज के दिन में हमारे पास करीब 4 दिन का कोल स्टॉक्स और प्रतिदिन हमारे कोल के रेक्स आते रहते हैं।
उपलब्ध जानकारियों से पता चलता है कि भारत में 135 कोयले पर आधारित बिजली संयंत्र हैं, जिनमें से आधे से अधिक कोयले की तंगी झेल रहे हैं क्योंकि कोयला भंडार में गंभीर कमी आई है। भारत में 70% से अधिक बिजली कोयले से ही तैयार होती है। ऐसे में ये चिंता का विषय है क्योंकि इससे महामारी के बाद पटरी पर लौट रही अर्थव्यवस्था फिर से पटरी से उतर सकती है। ये संकट कई महीनों से पैदा हो रहा है। कोविड महामारी की दूसरी लहर के बाद भारत की अर्थव्यवस्था में तेजी आई और बिजली की मांग भी अचानक बढ़ गई। इंडिया रेटिंग्स एंड रिसर्च के निदेशक विवेक जैन कहते हैं कि ऐतिहासिक रूप से मांग पहले इतनी नहीं बढ़ी थी, किसी ने इतनी खपत की उम्मीद नहीं की थी। हमेशा 1-2% मांग बढ़ रही थी। आर्थिक सुधार होने से मांग तेजी से बढ़ी है। समाजवादी पार्टी भी इस मामले में भाजपा सरकार पर हमले कर रही है। पूर्व मुख्यमंत्री और सपा अध्यक्ष अखिलेश यादव का मानना है कि सरकार के पास कोई योजना नहीं है।
कोई काम प्लानिंग से नहीं करते, सब पावर प्लांट बंद हो जाएंगे और वो 3x660 सुपर क्रिटिकल थर्मल प्लांट तो कह ही नहीं सकते, वो भी बंद हो जाएंगे। और एक बंद हो गया जिसकी ललितपुर के बारे में जो आप कह रहे हो, वो भी बंद हो गया। वो भी प्लांट जो है 3x660 सुपर क्रिटिकल थर्मल प्लांट है जो प्राइवेट है, वो भी बंद होने कगार पे है।
बीते 2 महीने में ही बिजली की खपत 2019 के मुकाबले में 17% बढ़ गई। इस बीच दुनिया भर में कोयले के दाम 40% बढ़े हैं। भारत का कोयला आयात 2 साल में सबसे निचले स्तर पर है। भारत में यूं तो दुनिया में कोयला का 4th सबसे बड़ा भंडार है, लेकिन खपत की वजह से भारत कोयला आयात करने में दुनिया में 2nd पर है। बिजली संयंत्र जो आमतौर पर आयात किए गए कोयले से चलते थे, अब वो देश में उत्पादित हो रहे कोयले पर निर्भर हो गए हैं। इससे पहले से ही कमी से जूझ रही कोयला सप्लाई और भी दबाव में आ गई है। पावर एंड एनर्जी एक्सपर्ट नरेंद्र तनेजा ने वर्तमान संकट की वजह कुछ इस तरह गिनवाई।
एक तो जितना कोयले का उत्पादन करना चाहिए था योजनाबद्ध तरीके से, उसमें थोड़ी कमजोरी रह गई, कमी रह गई। दूसरी बात यह है कि जो कोयला वहाँ पे जो हुआ भी जिसका उत्पादन, उसका वहाँ से इवैक्यूएशन करना पड़ता है, वहाँ से आपको दूसरी जगह लेके जाना पड़ता है और उसके बाद उसको ट्रक से या ट्रेन से पूरे देश में पहुँचाया जाता है। वहाँ भी दिक्कत आ गई, तमाम जगह पानी भर गया, जहाँ कोयला पड़ा हुआ था उसको जो पूरी तरीके से जो उसका इवैक्यूएशन नहीं हो पाया।
भारत के वरिष्ठ पत्रकार शेखर गुप्ता ने अपने कार्यक्रम में इस संकट पर विस्तार से बात की और इसके आयामों का जायजा लिया।
यू विल बी एंड्यूरिंग अ लॉट ऑफ लाइट्स आउट सिचुएशंस दैट यू विल हैव पावर कट्स, यू विल हैव लोड शेडिंग नॉट फॉर 5 मिनट्स और 10 मिनट्स बट फॉर आवर्स, यू एज इन मेनी पार्ट्स ऑफ द कंट्री, बिकॉज व्हाट्स हैपनिंग राइट नाउ इज देयर इज अ ग्लोबल एनर्जी क्राइसिस, देयर इज अ ग्लोबल एनर्जी क्राइसिस टू व्हिच India is also exposed. China is exposed. India is exposed. In India, things are quite bad right now. Things are so bad that a lot of our thermal power plants, and remember, while we've been putting up a lot of gigawattage of alternative energy sources or renewables, as these are called, solar, wind, etc., India has done brilliantly in that area. The fact is that anywhere between 66% to 70% of India's power is still produced through in thermal power plants, mostly coal fed.
फिलहाल भारत सरकार ने कहा है कि वो कोल इंडिया के साथ मिलकर उत्पादन बढ़ाने और अधिक खनन करने पर काम कर रही है ताकि आपूर्ति और खपत के बीच अंतर को कम किया जाए। सरकार को बंधक खदानों से कोयला हासिल करने की भी उम्मीद है। ये वो खदानें हैं जो कंपनियों के नियंत्रण में रहती हैं और इनसे उत्पादित कोयले का इस्तेमाल सिर्फ वो कंपनियां ही करती हैं। सरकार के साथ हुए समझौते की शर्तों के तहत इन खदानों को कोयला बेचने की अनुमति नहीं होती। विशेषज्ञ ये मानते हैं कि भारत अल्पकालिक उपायों से किसी तरह मौजूदा संकट से तो निकल सकता है, लेकिन देश की बढ़ती ऊर्जा जरूरतों को पूरा करने के लिए भारत को दीर्घकालिक विकल्पों में निवेश करने की दिशा में काम करना है। भारत वर्षों से ईरान से गैस खरीदने के विषय पर बात कर रहा था। गैस पाइपलाइन पहले पाकिस्तान से होकर गुजरने वाली थी, लेकिन भारत इसके लिए तैयार नहीं हुआ और उसने ईरान से गैस पाइपलाइन समुद्र के रास्ते ले जाने के विकल्प पर बातचीत शुरू की, मगर अमेरिका के दबाव के कारण या कुछ और वजहों से भारत सरकार ने इस परियोजना पर गंभीरता से काम नहीं किया। भारत इसके अलावा वैकल्पिक गैस पाइपलाइन के बारे में भी सोचता रहा है, मगर कोई व्यवहारिक कदम नहीं उठ सका। भारत को विकास की दौड़ में बने रहने के लिए भरोसेमंद ऊर्जा स्रोतों का इंतजाम करना पड़ेगा और अगर वो इस मामले में राजनीतिक और कूटनीतिक दबाव से मुक्त रहकर फैसले करता है तो शायद बेहतर नतीजा हासिल कर सके। दोस्तों, कार्यक्रम आज की बात यहीं पर समाप्त होता है।
श्रोताओं, ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए, पता है parstoday.ir/hi। इसी के साथ हमें इजाज़त दीजिए, खुदा हाफिज़। Oh,